मत्तीको सुसमाचार 21 अध्यायमा हामी अब पुगेका छौँ अनि अबको यो खण्डमा चाहिँ प्रभु येशु ख्रीष्ट जो स्वर्गबाट आउनुभएको मसीह राजा हुनुहुन्छ उहाँ क्रुस तर्फ लम्कन थाल्नुहुन्छ क्रुस कलवरीमा सारा संसारको मानिसहरूको पापहरूको लागि आफ्नै पाप रहित शरीरमा पाप बोकेर बलिदान हुन र तेस्रो दिनमा बौरी उठ्न त्यसैले हाम्रो यो खण्डको विषय चाहिँ केमा केन्द्रित हुन्छ भने यसलाई हेर्दाखेरि चाहिँ उहाँलाई स्वीकार गरे जस्तो देखिन्छ यरुसलेममा तर उहाँलाई चाहिँ इन्कार गर्छ जब हामी मत्ती 21 अध्यायमा आइपुग्छौँ र 23 अध्यायसम्म 21, 22, 23 यो तिनवटा अध्यायहरू पढ्दाखेरि चाहिँ हामीले एकदमै एकातिर जुन कुरा देख्छौँ त्यसको ठिक उल्टो कुरा चाहिँ अर्कोतिर देख्न पुग्छ एकदमै तुलनात्मक एकदम भिन्न कुराहरू चाहिँ एकै ठाउँमा पाउँछ अनि यो चाहिँ प्रभु येशूको अन्तिम हप्ता हो क्रुसमा जानु अगाडिको अन्तिम हप्ता एकातिर ठुलो भीडले चाहिँ यरुसलेममा होसन्ना होसन्ना गर्दै चाहिँ उहाँलाई चाहिँ जय जयकार गर्दैछन् एक हप्ता पछि चाहिँ क्रुसमा टाङ्दै यही समूहले चाहिँ कराउन थाल्छ एक हप्ता अगाडि चाहिँ उनीहरू एकदम रमाट गरिरहे जस्तो सुनिन्छ देखिन्छ त्यही बेला चाहिँ प्रभु येशु चाहिँ रोइरहनु भएको छ बिलौना गरिरहनु भएको छ हे यरुसलेम यरुसलेम भनेर एकातिर इजरायलीहरू यहुदीहरू चाहिँ ओहो अब चाहिँ परमेश्वरको राज्य स्थापना हुने भयो भनेर उनीहरू उत्सुक भइरहेको जस्तो देखिन्छ तर अर्कोतिर उनीहरू चाहिँ मसीह मुक्तिदाता क्रुसमा मर्नुपर्छ हामी पापीहरूलाई बचाउन भन्ने कुरा चाहिँ कुनै आवश्यकता देख्न सक्दैनन् उनीहरू एकातिर उनीहरू चाहिँ छुटकारा चाहिँ चाहन्छन् है मुक्ति चाहन्छन् तर केबाट मुक्ति है उनीहरू चाहिँ रोम सरकार रोमी सरकारको अत्याचारबाट मुक्ति चाहन्छन् एउटा राजनीतिक मुक्ति तर उनीहरू चाहिँ हाम्रो पापबाट हामीलाई मुक्ति चाहिन्छ र हामीलाई मुक्तिदाता प्रभु येशू चाहिन्छ भन्ने चाहिँ उनीहरूलाई महसुस अलिकति पनि छैन है त्यसैले उनीहरू एकातिर राजनीतिक स्वतन्त्रताको लागि चाहिँ एकदमै आशा गरिरहेका छन् अब हुन्छ कि है तर अर्कोतिर चाहिँ उनीहरू हामी चाहिँ पापको दासहरू छौँ पापले हामी बाँधिएको छौँ त्यस्तो अस्वतन्त्र छौँ भन्ने कुरा चाहिँ उनीहरूले महसुस गरेका छैन एकातिर उनीहरू चाहिँ एउटा यस्तो राजा चाहन्छन् मसीह चाहन्छन् ख्रिस्ट चाहन्छन् जसले चाहिँ उनीहरूको लागि थुप्रो आश्चर्यकर्म गरिएर उनीहरूलाई पेटभरि खान दियोस् 5,000 खुवाउँदा त उनीहरू एकदमै जबरजस्ती नै राजा बनाउन खोजेको थियो नि प्रभुहरूले यो हुन छ अध्याय होइन तर अर्कोतिर चाहिँ व्यक्तिगत रूपमा पापबाट मुक्ति दिने है प्रभु चाहिँ चाहेन तर बप्तिस्मा दिने योहन्नाले सुरुदेखि नै त्यसपछि प्रभु येशूले त्यसपछि 12 चेलाले त्यसपछि 70 पठाउँदाखेरि पनि एउटै मात्र सन्देश थियो याद छ पश्चाताप गर यदि स्वर्गको राज्यभित्र पस्ने हो भने तर त्यो नभएको हामी पाउनेछौ त्यसैले अब हामी पढ्नेछौ सरस्वती मत्तीको 21 अध्यायको 1-11 पदहरू ध्यानपूर्वक हामी पढौं सुनौ अनि जब उहाँहरू यरुसलेमको नजिकै आउनुभयो र जैतुन डाँडाको बेस फागेमा आइपुग्नुभयो तब येशूले 2 चेलाहरूलाई यसो भनेर पठाउनुभयो आफ्नो सामान्यको गाउँमा जाऊ अनि तुरन्तै तिमीहरूले एउटा गधा बाँधिएको र त्यसको साथमा एउटा बच्चालाई भेट्टाउनेछौ तिनीहरूलाई फुकाएर म कहाँ ल्याऊ अनि कसैले तिमीहरूलाई केही भनिहाल्यो भने प्रभुलाई तिनीहरूको खाँचो छ भने तिनीहरूले भन्न र तुरुन्तै त्यसले ती पठाइदिनेछ सारपत भविष्यवक्ताद्वारा यसो भन्दै बोलिएको वचन पूरा होस् भनेर नै यो सबै कुरा भएको थियो सियोनकी छोरीलाई भन हेर तिम्रा राजा नम्र र गधामाथि बसेर अर्थात् एउटा गाडु गधाको बच्चामाथि बसेर तिमी कहाँ आउँदै हुनुहुन्छ छपत अनि चेलाहरू गए र येशूले तिनीहरूलाई आज्ञा गर्नुभए अनुसार गरे अनि तिनीहरूले गधा र बच्चालाई ल्याए र तीमाथि आफ्ना लुगाहरू ओछ्याए अनि उहाँ तीमाथि बस्नुभयो अनि एउटा अत्यन्तै ठूलो भीड़ले आफ्ना लुगाहरू बाटोमा ओछ्याए अरू अरूले चाहिँ रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याए अनि अघि अघि हिँडिरहेका र पछि पछि आइरहेका भीडहरू यसो भन्दै कराए, दाउदका पुत्रलाई होसन्ना, प्रभुको नाममा आउनुहुने धन्य हुनुहुन्छ, परमधाममा होसन्ना। दश पद, अनि उहाँ यरुसलेममा पस्नु भयो। तब यिनी को हुन् भन्दै सारा शहरमा हलचल मचियो, अनि भीडहरूले भने यिनी गालिलको नासरतका भविष्यवक्ता यीशु हुन्। 21:9 त्यो शब्द हामीले पढ्छौ जुन भीडले प्रभु येशु जो चाहिँ आइरहनु भएको थियो उहाँको अगाडितिर र पछिल्लोतिरको भीडले के भनेर चिच्याइरहेछन्, होसन्ना। यो हिब्रू र आरामिक शब्द, यसको अर्थ चाहिँ हामीलाई बचाओ भन्ने हो, हामीलाई बचाओ। यसको अर्थ चाहिँ हामी पुरानो नियममा पाउँछौँ। पल्टाएर जाउँ भजन संग्रह 118 भजन संग्रह 118 25 पदमा हेर्नेछौ। उनीहरूले भन्दैछन् होसन्ना भनेको बचाओ हामीलाई भन्दैछ है। भजन संग्रह 118:25 पदमा यहाँ पढ्छौ, हे परम प्रभु, भेट्टाउनु भयो होला, भजन संग्रह 118:25, हे परम प्रभु म तपाईँलाई विन्ती गर्दछु अब बचाउनुहोस् भनेर जुन अनुवाद गरेछ नि हिब्रूमा होसन्ना भन्ने शब्द हो। अनि तपाईँहरू जसले चाहिँ हामीले प्रयोग गर्ने नयाँ नियम प्रयोग गर्नुहुन्छ, फुट नोट छ, क लेखा छ, वा होसन्ना भनेर छ, देख्नुभयो है। त्यसैले अब बचाउनुहोस् भनेको चाहिँ होसन्ना, हे परम प्रभु म तपाईँलाई विन्ती गर्दछु अब उन्नति दिनुहोस्। 26 पद, परम प्रभुको नाममा आउने धन्यको हो, हामीले तिमीहरूलाई परम प्रभुको भवनबाट आशिष दिएका छौ। यही खण्ड यरुसलेमको भीडले प्रभु येशूलाई स्वागत गर्छन्। अब प्रश्न उठ्छ, हामीलाई बचाउनुहोस्। प्रश्न उठ्छ केबाट बचाउनुहोस्, महत्वपूर्ण प्रश्न, बचाउनुहोस् त बचाउनुहोस् तर केबाट बचाउनुहोस् हामीलाई। राजनीतिक स्वतन्त्रताको लागि उनीहरू चिच्याइरहेको हुन् कि, आर्थिक समस्याबाट मलाई बचाउनुहोस् भनिरहेको हुन् कि, शारीरिक समस्याबाट बचाउनुहोस् भनिरहेको, कुन चाहिँ हो? अब हामीले जहिले पनि सोध्नुपर्छ, कुन चाहिँ सबभन्दा महत्वपूर्ण हो, कुन खालको छुटकारा, कुन खालको मुक्ति हामीलाई सबभन्दा महत्वपूर्ण, बाहिरी, राजनीतिक, आर्थिक, सामाजिक, शारीरिक कि आत्मिक? यसरी मसँग कल्पना गर्नुहोस्, एउटा सिपाही चाहिँ लडाईँमा गइरहेको छ, शत्रुले आक्रमण गर्न थाल्छ, माथिबाट प्लेनले बम छाड्न थाल्छ, मिसिन गनको डट 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 आइरहेछ, ऊ चाहिँ आफ्नो खाल्डमा लुकेर चाहिँ परमेश्वर मलाई बचाउनुहोस् भन्दैछ। अब उसले केबाट बचाउनुहोस् भनेको होला, मेरो पापबाट बचाउनुहोस् भनेको हो कि? पक्कै पनि होइन, उसले त मेरो ज्यान बचाउनुहोस्, म त मर्न चाहदिनँ भन्दैछ। त्यसै गरी एउटा बिरामी मान्छे, ऊ चाहिँ हस्पिटल पुग्यो अनि राम्रै ठाउँमा पुगेछ, डक्टरले अपरेसन गर्नु पर्यो भन्यो, हुन्छ भन्छ, अपरेसन गर्ने दिन आउँछ, ब्लड प्रेसर नाप्छ, उसलाई सुताउँछ, अनि उसपछि चाहिँ अब इन्जेक्सन दिने बेला भइसक्यो, अब त चक्कु उठाउन थालिसक्यो है, हो प्रभु मलाई बचाउनुहोस् भन्दैछ। अब केबाट बचाऊ भन्यो होला, पापबाट बचाउने, यो डक्टरले चाहिँ मलाई नमारोस् भनेको होला। त्यसैले मान्छेहरूले प्रार्थना त गर्छन्, जसले पनि प्रार्थना गर्छन् है, बचाउनुहोस् भन्छन्, तर केबाट, कुन चाहिँ महत्वपूर्ण हो? शरीरलाई मार्नेसँग डराउ कि नडराउ भनेछ, नडराउ, तर उहाँसँग डराउ जसले दुवै शरीर र प्राणलाई नरकमा फ्याँक्न सक्नुहुन्छ, मत्ती 10:28 है। हामीले केवल डराउनु पर्ने चाहिँ भय मान्नु पर्ने परमेश्वरको, ठिक तरिकाले आदर गर्नुपर्ने। त्यसैले जब एकजना व्यक्तिले चाहिँ प्रभु येशू ख्रीष्टलाई चाहिँ म मुक्ति चाहन्छु, मलाई बचाउनुहोस्, मलाई सहायता गर्नुहोस् भन्दैछ, उसले सोच्नुपर्ने हो केबाट म सहायता माग्दैछु, के को लागि म छुटकारा माग्दैछु है? बाहिरी कुरा, मलाई अब धेरै वर्षदेखिको रोग छ है, त्योबाट बचाउनुहोस् मात्र भनेको हो कि होइन, त्यो उहाँले ठुलो कुरा होइन उहाँको लागि त्यो, तर के हो उहाँले बचाउन चाहेको हामीलाई, के को लागि उहाँ क्रुसमा मर्नुभएको है? साँचो खास वास्तविक समस्या के हो मान्छेको, त्यो चाहिँ एकदम महत्वपूर्ण प्रश्न छ। अब यहुदीहरूको होसन्ना चाहिँ के को लागि होसन्ना गर्दै थियो भने, यो रोमी साम्राज्यलाई कर तिर्दा तिर्दा हैरान भयो, अनि हामी चाहिँ यो यो राजनीतिक समस्याबाट हामी मुक्त हुन चाहन्छौँ, सायद नासुत यीशुले गर्ला कि अनि त्यसैले उनीहरू हुसन्न भनेर कराइरहेका छन्। तर वास्तवमा हृदयमा नै प्रभु यीशुलाई राजा हुन दिन उनीहरू चाहेका छैन। हृदयको राजा प्रभु यीशुलाई हुन दिन चाहेका छैन। कसरी थाहा छ भने एक हप्तापछि यही भिडले उहाँलाई क्रुसमा टाँगिदियो, उसलाई क्रुसमा टाँगिदियो भनेर पिलातसको सामु कराएको कराई गर्छ। त्यसैले अब हामी हेरौँ यसलाई राम्रोसँग मत्ती 21:1-3 जहाँ चाहिँ हामीले पढेका थियौँ कि प्रभु येशु यरुसलेमको नजिकै आइपुग्नु भएको छ यात्रा गर्दै गर्दै गर्दै। अनि उहाँ चाहिँ तुलना गर्दा चाहिँ उहाँ बेथनीबाट जैतुन डाँडा चढेर आउँदै हुनुहुन्छ। बेथनी लाजरस मरियम मार्थाको घरमा बसेको हो। अनि आउँदै आउँदै अब जैतुन डाँडाको बेथफागे भन्ने ठाउँमा आइपुग्नु भएपछि दुईजना चेलाहरूलाई चाहिँ ल जाऊ त्यहाँ नजिक गाउँमा गएर एउटा गदा बाँधिएको तिमीले भेट्टाउनेछौ है, प्रभु यीशुलाई सबै थाहा छ कि, अनि त्यसको एउटा बच्चा पनि हुन्छ, तिमीले गदा र त्यसको बच्चालाई त अब माउन छोड्दैन नि होइन लिएर आऊ। अनि कसैले किन यो फुकाएको भन्यो भने प्रभुलाई चाहिन्छ भनिदियो जानिदिन्छ। दुईजना जान्छ ठ्याक्कै त्यस्तै हुन्छ। अब अनि त्यसपछि उहाँ चाहिँ चढ्नुहुन्छ त्यो गदामाथि, बच्चा त सँगसँगै हो तर तिनीहरू माथि चढ्यो भने चाहिँ दुइटै माथि चढेको त हुँदै होइन, सँगसँगै बच्चा पनि आइरहेछ त्यो गदाको बच्चा, तर उहाँ चाहिँ गदामा चढेर अब यरुसलेमभित्र छिर्न थाल्नुहुन्छ। अब यति मात्र पढ्दाखेरि पनि हामीले अलिकति सोच्यो भने हामीलाई के महसुस हुन्छ भने यहाँ त एकदम एउटा योजनाबद्ध हिसाबले केही न केही हुन लागिरहेछ, सानसानो घटना होइन है। प्रभुलाई सबै थाहा छ अगाडिबाटै, अनि यहाँ चाहिँ डिटेलमा उहाँले चाहिँ चित्तान गरेर कुराहरू बताउँदै हुनुहुन्छ। एउटा योजना छ, यो एकदमै एउटा कालक्रम, एउटा भनौँ न परमेश्वरको पात्रोमा चाहिँ मिति अनुसार काम कुरा अगाडि बढिरहेको देखिन्छ। अनि वास्तवमै पनि हो, किनभने जकरिया अगमवक्ताले धेरै वर्ष अगाडि ठिक यही दिनको यही घटना लाई चाहिँ बयान गरिसकेको थियो दर्शनमा। त्यसैले हामी जकरिया 9 पल्टाउनेछौँ पुरानो नियममा। पुरानो नियमको अन्तिम पुस्तक मलाकीको ठिक अगाडि चाहिँ जकरिया छ। जकरिया अगमवक्ताको पुस्तकको 9:9 हामी पढ्नेछौँ। 1314 छ, 1314 जकरिया 9:9 अब म पढ्नेछु, सुन्नुहोस् है। भविष्यवाणीमा यस्तो लेखिएको थियो यो दिनको बारेमा, हे सियोन की छोरी, सियोन भनेको यरुसलम, हे सियोन की छोरी खुब रमाओ, हे यरुसलम की छोरी जोर सित कराओ, हेर तिम्रा राजा तिमी कहाँ आउँदै हुनुहुन्छ, उहाँ धर्मात्मा अथवा धर्मी र मुक्तिदाता, बचाउन सक्ने होसन्नाको पुकारलाई जवाब दिन सक्ने मुक्तिदाता हुनुहुन्छ, उहाँ भला अथवा असल हुनुहुन्छ र गधामाथि अर्थात् गधाको बच्चा एउटा बछेडामाथि सवार भएर आउँदै हुनुहुन्छ। प्रभु येशु यसरी आउनुभन्दा लगभग 600 अगाडि जकरियाले अगमवाणी दिएका थिए, जुन चाहिँ अक्षरश नै पूरा हुँदै थियो। अचम्म है, परमेश्वरको वचन पूरा हुनलाई उहाँ यसरी आउँदै हुनुहुन्थ्यो। याद गर्नुहोस् यहाँ लेखेको छ तिम्रा राजा आउँदै हुनुहुन्छ, जसरी चाहिँ ज्योतिषहरू पूर्वबाट आएर भने यहुदीहरूका राजा जन्मिनु भएको हामीले पारा देख्यौँ, खै उहाँ हामी दण्डवत गर्न आएका छौँ। मत्तीको सुसमाचारको पुरै विषय नै यहुदीहरूका राजा, अनि उहाँ आउनुभएको छ भविष्यवाणी कुरा गर्दै, अनि एउटा गधामाथि बसेर कुनै एउटा ठुलो घोडामा एउटा लडाकुको रूपमा आइरहनु भएको छैन, तर एउटा नम्र सेवकको रूपमा, एउटा भला एउटा सहायता गर्ने व्यक्तिको रूपमा आउँदै हुनुहुन्छ। अब यो प्रवेश यरुसलेममा जुन प्रभु येशूले गर्नुभयो यो त पहिलोचोटि उहाँ यरुसलेम आउनुभएको होइन, उहाँ हरेक निष्ठाचरणमा आउनुहुन्थ्यो त्यहाँ है। तर यो प्रवेश चाहिँ जुन 3.5 वर्ष भयो उहाँले बप्तिस्मा लिनुभएको यो पटक चाहिँ उहाँ यरुशलेममा आउनु चाहिँ अति नै विशेष थियो. किन भर्खरै हामीले पढ्यौँ जकरिया 9:9 त्यो दिन बयान गरेको छ. अनि त्यो दिन चाहिँ उल्लेख भएकोले यो दिन चाहिँ प्रभु येशु यरुशलेममा राजाको रूपमा आफूलाई प्रस्तुत गर्ने औपचारिक प्रवेश थियो. औपचारिक त्यो शब्द याद गर्नुहोस्. प्रभु येशु यरुशलेममा औपचारिक रूपमा मसीह राजाको रूपमा आउँदै हुनुहुन्छ. अब यो दिनको भविष्यवाणी अरू अगमबक्ताहरूले पनि गरेका थिए. एकचोटि हेर्नुहोस् त लुका 19 यो दिन अति विशेष थियो भन्ने कुरा चाहिँ हामीले बुझ्छौँ. लुका 19 प्रभु येशु आफैलाई यो राम्ररी थाहा थियो कि यो चाहिँ इजरायलको यरुशलेमको विशेष दिन हो जसको भविष्यवाणी उहिले गरिएको थियो. उहाँ औपचारिक रूपमा यरुशलेममा मसीह राजाको रूपमा प्रवेश गर्नु यो चाहिँ विशेष थियो. अनि लुकाको सुसमाचार 19:42 अनि एकचोटि 41 पढ्नु पनि राम्रो हुन्छ. यो एकदम ठुलो भिन्नता के ठुलो भिड चाहिँ रमाहट साथ होसन्ना गरिरहेछन् तर एकदमै यो चाहिँ सतही खोक्रो थियो क्या एकदम. अनि प्रभु येशूले थाहा थियो पुरै खोक्रो थियो भनेर. अनि त्यसैले उहाँले यरुशलेमलाई देख्ने बित्तिकै रुनु भएको छ 41 अनि जब उहाँ नजिक आइपुग्नु भयो जैतुन डाँडा चढ्ने तब उहाँले सहर हेर्नुभयो यरुशलेमलाई र त्यसका निम्ति यसो भन्दै रुनुभयो. रुनुभएको छ उहाँलाई थाहा छ यहाँ उहाँलाई क्रुसमा टाँग्नेछ. क्रुसमा टाँगिने छु भनेर आफ्नो निम्ति रुनु भएको होइन बिलौना त गर्नुभएको यरुशलेमको लागि. सुन्नुहोस् न 42 विशेष गरी 13 यस दिनमा अन्डरलाइन गर्नुहोस् तैले जुन कुराहरू तेरा शान्तिका निम्ति छन् तिनलाई जानेको भए ता तर अब ती तेरा आँखाबाट छिपेका छन्. 44 अनि तँलाई र तँभित्र भएका तेरा नानीहरूलाई भुइँसँग मिलाइदिनेछन्. 43 पनि पढ्नुपर्ने थियो. प्रभु येशू चाहिँ किन बिलाउँदै गर्दै हुनुहुन्छ भने यरुशलेम इजरायलले मसीह राजालाई इन्कार गरिकन क्रुसमा टाँग्ने भएकोले इजरायललाई परमेश्वरले न्याय गर्नुहुनेछ. कस्तो न्याय भने त्यही रोमी सरकारले तितस भन्ने एउटा जर्नल आउनेछ 70 AD र यसलाई भुइँसम्मै ध्वस्तै पारिदिनेछ. मन्दिर ढुङ्गा एउटा माथि अर्को रहने छैन 43 किनकि ती दिनहरू तँमाथि आइपर्नेछ तब तेरा शत्रुहरूले तेरा वरिपरि मोर्चा बाँध्नेछन् तँलाई घेर्नेछन् र चारैपट्टिबाट तँलाई दबाउनेछन् अनि तँलाई र तँभित्र भएका तेरा नानीहरूलाई भुइँसँग मिलाइदिनेछन् अनि तिनीहरूले तँमा ढुङ्गा एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्ने छैनन् बिल्कुलै खतम. किनकि कारण के हो किनकि तँमाथि कृपा दृष्टि अथवा परमेश्वरले भेद गर्न आउनुभएको दिन भएको समय तैँले चिनिनस्. परमेश्वर नै इजरायललाई भेट्न आएको दिन भनेको छ यो कृपा दृष्टिको दिन. अनि दानियल भविष्यवक्ताले पनि यो समयको कुरा गरेको बुझिन्छ. अनि एकचोटि पल्टाउनु राम्रो होला. दानियल 9 दानियल 9 दानियलले चाहिँ समयधरि तोकिदिएको छ. परमेश्वरलाई के गाह्रो होइन. परमेश्वरले दानियललाई भन्नुभयो यो भविष्यवाणी लेख कि 483 वर्षको भविष्यवाणी जसलाई चाहिँ 69 हप्ताको भविष्यवाणी भनेको छ. यसलाई हामीले अहिले डिटेलमा अध्ययन त गर्न पाउने छैनौँ तर अलिकति तपाईँलाई स्वाद हुन्छ कि यहाँ 25 हेर्नुहोस् 9:25 भविष्यवाणी यसरी लेखेको थियो. प्रभु येशू जन्मिनुभन्दा 500 वर्ष अगाडि 25 यो जान र बुझ यरुशलेमको पुनर्स्थापन र पुनर्निर्माण गर्न यो आदेश जारी गरेको समयदेखि. त्यसैले एउटा निश्चित समय छ त्यो समयदेखि अब दिन गन्ती गर्दै जाँदा अभिषिक्त जन, अब यो शब्द चाहिँ नोट गर्नुहोस् है, अभिषिक्त भनेको अभिषेक गर्न, हिब्रूमा मसीह, ग्रिकमा ख्रिस्ट भनिन्छ। त्यसरी अभिषिक्त जन भनेको मसीह, भनेको मसीह अथवा अभिषिक्त जन अर्थात् एक शासक राजा भनेको हाम्रो प्रभु येशू नआउन्जेलसम्म। त्यसैले औपचारिक रूपमा प्रभु येशू यरुशलेममा नआउन्जेलसम्म कति समय बित्नेछ, सात सातहरू र 62 सातहरू हुनेछन्। अनि यो चाहिँ सात भनेको हप्ता हो, अनि हप्तामा सात दिन हुन्छन्, तर यो चाहिँ सात दिनको हप्ता नभइकन यो चाहिँ सात वर्षको हप्ताको कुरा गरिएको। त्यसैले सातहरू मात्र भनेछ, अनि बुझ्दाखेरि यो चाहिँ वर्षहरूको। त्यसैले यहाँ पढ्यो भने के दिन पढ्छ भने 26 पद 62 सातहरू पछि होइन, अनि त्यहाँ सात पनि त्यहाँ अगाडिको जोड्नु पर्यो, 69 हुन्छ। ती अभिषिक्त जन अथवा मसीह अथवा प्रभु येशू ख्रिस्टको कुरा गर्दैछ, ती अभिषिक्त जन हटाइने छन्। अनि यो शब्द चाहिँ एकदम क्रूर रूपमा उहाँ मारिनेछन् भनेको, हटाइनेछन् है, अभिषिक्त जन हटाइनेछन् र तिनीसँग केही पनि रहने छैन। अनि शासकका मानिसहरू, यो रोमीहरूको कुरा गरेको, आएर जो चाहिँ शासनमा थियो त्यो सहर र पवित्र स्थानलाई विनाश गर्नेछन्। त्यो चाहिँ 70 AD पुरा भयो है। अब कोही कोही बाइबल विद्वानहरूले एकदम हिसाब गरेको छन्, अनि यो त्यति सजिलो त छैन, तर उनीहरूले चाहिँ के हिसाब निकालेछ भने 69 हप्ता अथवा 69 वटा सात सात वर्ष भनेको 69 × 7 हो, 69 × 7 गर्दा चाहिँ 483 वर्ष निस्किन्छ, अनि एक वर्षमा 360 दिनको हिसाब गर्छन् हिब्रूहरूले, अनि त्यो गर्दाखेरि चाहिँ अब कति दिन निस्किन्छ, कति हजार दिन। अनि उनीहरूले चाहिँ कसरी निकालेछ भने ठिक त्यही दिनमै प्रभु येशू त्यो गधामा चढेर चाहिँ यरुशलेमभित्र प्रवेश गर्नुभएको थियो भनेर उनीहरूले भनेका छन्। त्यो हामीलाई चाहिँ अलिक गाह्रो होला त्यो त्यसो गर्न, तर यहाँ चाहिँ हामीलाई स्पष्ट थाहा छ कि 483 वर्षको समय चाहिँ भविष्यवाणीमा चाहिँ प्रभु येशू मसीह आउनुहुने, हटाइनु हुने। अब त हाम्रो अध्ययनमा चाहिँ एक हप्ता बाँकी छ उहाँ हटाइनलाई चाहिँ है। त्यसैले अब फर्केर जाउँ हामी मत्तीको सुसमाचारमा 21 अध्याय। परमेश्वरलाई आफ्ना कामहरू संसारको उत्पत्तिभन्दा अगाडिबाटै थाहा हुन्छ। त्यसैले चाहिँ तपाईँ हामी हाम्रो जीवनमा केही हुँदाखेरि चाहिँ कहिले आत्तिनु हुँदैन, तपाईँलाई अगाडिबाटै थाहा थियो नि, खुट्टा भाँच्यो रे, खुट्टा भाँचिनु त रमाइलो होइन तर ठिकै छ, अब खुट्टा भाँच्यो, प्रभु तपाईँलाई अगाडिबाटै थाहा थियो, भरोसा गर्नु। अनि सजिलो गाह्रो सबैमा यी भविष्यवाणीले चाहिँ हामीलाई सान्त्वना दिन्छन्, मेरा परमेश्वर चाहिँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ, अनि आफ्नो पुत्र मसीहको बारेमा चाहिँ उहाँले यसरी डिटेलमा बताउनु भएको छ हामीलाई। अब हेर्नुहोस्, ध्यान दिएर यो 9 के अरे जुन 5:21 लेखेको कुरा हेर, तिम्रो राजा नम्र र गधामाथि बसेर आउनुहुन्छ भन्ने कुरा छ नि, तपाईँलाई मैले अलिकति दुःख दिनु पर्यो। फेरि एकचोटि जकरिया 9 अध्यायमा लानुपर्छ मैले, त्यहाँ चाहिँ 9 पद पढेका थियौँ तर 10 पद मैले पढिनँ। अनि मत्तीको 21 अध्यायमा 9 पदलाई मात्र उद्धरण गरिएको छ, 10 पदलाई किन गरिएन? हेर्नुहोस् बाबा, जकरिया 9 अध्याय नौ पद त अघि नै पढ्यौ है, तिम्रो राजा तिमी कहाँ आउँदै हुनुहुन्छ, उहाँ गधामाथि अथवा गधाको बच्चा एउटा बछेडामा सवार भएर आउँदै हुनुहुन्छ। अनि त्यसबारेमा अलिकति हेऱ्यौँ, तर 10 पदमा यस आँखा लगाउनुहोस् त के लेखेको छ त्यहाँ, म इफ्राइमबाट रथहरू र यरुसलेमबाट जङ्गी घोडाहरू लैजानेछु र लडाईँको धनु भाँचिनेछ, उहाँले जाति जातिहरूलाई शान्तिको घोषणा गर्नुहुनेछ, उहाँको राज्य, राजाको त राज्य हुन्छ, उहाँको राज्य समुद्रदेखि समुद्रसम्म भनेको संसारभरि विश्वव्यापी रूपमा उहाँको राज्य युफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्म हुनेछ। उहाँको विश्वव्यापी राज्यको कुरा गरेछ, तर मत्ती 21 9 पद चाहिँ उद्धरण गरेको छ, उहाँ गधामाथि बसेर आउनुहुन्छ, हेर तिम्रो राजा, तर उहाँले राज्य गर्नुभएको कुरा चाहिँ मत्तीले उद्धरण गरेनन् पवित्र आत्माद्वारा। किन? किनभने उहाँ त इजरायलबाट इन्कार गरिएर उहाँ अब शासन नगर्ने तर उहाँ चाहिँ क्रुसमा मर्ने बोरी उठेर उहाँ पिताको दाहिने हातमा जाने उहाँको शत्रुहरूलाई पाउदण्ड बनाएसम्म उहाँ पर्खिरहने अनि एक दिन जैतुन डाँडामा नै उहाँ चाहिँ दोस्रो आगमनमा आउने कुरा पो रहेछ अनि मात्र उहाँको शान्तिको राज्य स्थापना हुनेछ तर पुरानो नियम भविष्य वक्ता एउटा जकरियाले उसले हेर्दाखेरि पहिलो आगमन उहाँ गधामा चढेर आउने कुरा उहाँ नम्र भएर आउने कुरा र उहाँले राज्य गर्ने उहाँले शान्तिको राज्य विश्वव्यापी रूपमा स्थापना गर्ने चाहिँ उसले टाढाबाट हेरेकोले भविष्य वक्ताले हेरेकोले त्यो दुइटै आगमन चाहिँ एउटै आगमनको रूपमा देख्थे उसले दुइटै चुचुरोलाई चाहिँ हामीले यात्रा गर्दै जाँदा दुइटै डाँडा चाहिँ एउटै डाँडा देखे जस्तै टाढाबाट एउटै आगमन जस्तो देख्थे अनि त्यसैले गर्दा नौ पदमा उहाँ आउनुभएको गधामाथि चढेर चाहिँ मत्तीले जो चाहिँ अब यहाँ आएर चाहिँ उसले लेख्छ है तर यो चाहिँ लेख्दैन किनभने यो चाहिँ भविष्य अब यो जकरियालाई निकै गाह्रो थियो उसले त सँगसँगै लेखाएछ किनभने परमेश्वरले दर्शन दिनुभयो उसले दुइटै देख्यो एकैचोटि तर हामी जो प्रभु येशु क्रुस मरिसक्नु भएपछि जिरेको यस मण्डली युगको विश्वासीले चाहिँ पछिल्लोतिर हेरेर उहाँको त्यो पहिलो आगमन हो भन्छ हामीलाई एकदम सजिलो छ बुझ्नलाई अनि उहाँको दोस्रो आगमन त भएको छैन ज्यू आउनुहोस् प्रभु येशु तपाईँको राज्य आओस् भन्दै हामीले प्रार्थना गर्दैछौँ यो चाहिँ भएको छैन त्यसैले फर्केर हामी चाहिँ जाउँ मत्ती 21 अनि हामीले के याद गरौँ भने उहाँको पहिलो आगमनमा जुन कुरा हुनेछ भनेर लेखिएको कुराहरू अक्षरश कुरा भए अक्षरश भनेको हुबहु गधामाथि आउनुहुनेछ भनेको साँच्चैको एउटा पशु जसलाई गधा भनिन्छ माथि नै आउनुहुन्छ भने त्यसलाई अर्को अर्थ लगाउनु हुँदैन है बाइबलको अर्थ लगाउँदाखेरि अक्षरश हुबहु गधामाथि नै आउनुभयो है अनि त्यहाँ बच्चा पनि हुनेछ भनेछ त्यो पनि छ है अनि यो दिनमा भनेको छ हिसाब निकाल्नेहरूले निकालेछ 483 वर्ष ठ्याक्कै हुबहु अक्षरश त्यसलाई कुनै पनि अर्कै अर्थ होइन लगाएर होइन तर अक्षरश अर्थ नै मा उहाँ आउनुभयो भने अब कुरा उहाँको दोस्रो आगमन अक्षरश हुँदैन त के उहाँ वास्तविक रूपमा नै जैतुन डाँडामा टेक्नुहुने छैन र जकरिया 14 हामीले पढेनौँ तर पढ्यौँ भने झुटो शिक्षकहरूले चाहिँ एकदम नजानेका विश्वासीहरूलाई चाहिँ अलमल पार्ने यस्तै कुराहरूमा जस्तै कि अहिले जुन ख्रिस्ट आङसाङ होम यो कोरियालीको झुटो शिक्षाले के भन्छ भने आइसक्नु भयो दोस्रो आगमन भइसक्यो अनि बादलहरूमा आउँछ नि अहिले बादलहरू भनेको त धेरै मान्छेहरू भनेको हो त्यस्तै भन्छ नि अनि अनि अहिले अलि अलमल हुन्छ पहिलोचोटि सुन्दा त्यसको कुरा होइन अनि त्यसपछि एक पछि अर्को वचनलाई टेढा मेढा पार्दै विनाशमा पुर्याउने खालको शिक्षाहरू उनीहरू फैलाइरहेछन् हाम्रो देशमा अनि संसारभरि पनि हो त्यसैले प्रभु येशूले चाहिँ हामीले जानेको चाहनुहुन्छ यी भविष्यवाणीहरू अनि हामीलाई चाहिँ भण्डारीहरू भन्ने छ उहाँको रहस्यहरूको अनि त्यसैले हामीलाई प्रभुले दिनुभएको यो अध्ययनको लागि धन्यवाद छ अब आउनुहोस् मत्ती 21 21 9 पदमा कति उत्तेजित भएको देखिन्छ यिनीहरू मेरो कल्पनामा त उनीहरू उफ्रिरहेको जस्तो छन् है अघि अघि हेरिरहेछन् पछि पछि आइरहेका छन् अनि हामीले बुझ्न सक्छौँ सक्दैनौँ होइन प्रभुको मन त रोइरहेको हुनुपर्छ यिनीहरूले नै मलाई क्रुसमा टाँग्छ अनि यहाँ चाहिँ एक्काइस अध्यायको नौ पदमा जुन अघि पनि पढ्यौँ कराइरहेका छन् दाउदका पुत्रलाई होसन्न प्रभुको नाममा आउनुहुने धन्य हुनुहुन्छ परमधाममा होसन्न अरे एकछिन यो एउटा खण्डमा पढौँ त एकचोटि 23 अध्यायमा पल्टाउनुहोस् त यो खण्डको अन्तिम भाग 23 अध्यायको 39 पदमा प्रभु येशूले यसरी भन्नुहुन्छ किनकि म तिमीहरूलाई भन्दछु जबसम्म तिमीहरूले प्रभुको नाममा आउनुहुने धन्य हुनुहुन्छ भनी भन्ने छैनौ तबसम्म तिमीहरूले मलाई अब उसो कदापि देख्ने छैन तर कसैले भन्न प्रभु तर भनेको थियो नि त है प्रभुको नाममा आउनुहुने धन्य हुनुहुन्छ भनेको थियो नि त। प्रभुले भन्नुहुन्छ भनेकै होइन, त्यो सब मुखले मात्र भनेको हो। प्रभु त हाम्रो हृदयसँग एकदम चासो राख्नुहुन्छ, मुखले हालेलुया, मुखले होसन्ना, मुखले स्वागत छ तपाईँलाई धन्यवाद छ भन्दैमा प्रभुले चाहिँ त्यसलाई गन्नुहुन्न रहेछ। गन्नु भएन कि जब छ तिमीहरूले भन्दैन भनेको उनीहरूले नभनेको बराबर रहेछ। उनीहरूले भनेको कुरा चाहिँ मुखको मात्रै थियो, यो देखावटी थियो। त्यसैले यसबाट के सिक्ने हामी? तपाईँ हामी एकदम होसियार हुनुपर्छ हाम्रो आराधना है। जब हामी व्यक्तिगत रूपमा घरमा अथवा यहाँ जब हामी जुट्छौँ अनि हामी भजन किताब खोल्छौँ अनि गाउन थाल्छौँ है, हामीले मुखले मात्र गाइरहेछौँ, हामीले मुखले मात्र उहाँलाई चाहिँ अनेक फुलबुट्टा भरेर कुरा भन्दैछौँ कि उहाँलाई, परमेश्वर त हृदय हेर्नुहुन्छ। हेर्नुहोस् उहाँ हामीले के भन्दैछौँ भन्दा पनि हाम्रो हृदयको सम्बन्ध उहाँसँग कस्तो छ त्यो उहाँलाई सबभन्दा चासो हो। यही समूह जो चाहिँ खजुरका हाँगाहरू डालहरू हल्लाउँदै त्यसलाई भुइँमा ओछ्याउँदै लुगाधरी उनीहरूले भुइँमा ओछ्याएको थियो, यो चाहिँ प्राचीन समयमा छ नि। राजाहरू सहरमा आउँदाखेरि चाहिँ ठुलो स्वागत गर्नु पर्यो भने आफ्नै लुगा खोलेर बिछ्याएर स्वागत गर्थ्यो, अनि यो त एकदम भव्य स्वागत देखिन्छ प्रभु येशूलाई। तर यो सब चाहिँ एकदमै सतही थियो। पछि गएर प्रभु येशूलाई क्रुसमा टाङ्नको लागि उनीहरू ठुलो स्वरले चिच्याउन थाल्छन्। अब यरुसलेममा खास अवस्था राम्रो थिएन भन्ने कुरा त अब पढ्न लागेको खण्डले देखाउँछ, जुन चाहिँ मत्ती 21 को 12-17 पदमा अब पढ्नेछौँ। मत्ती 21 को 12-17 अनि येशु परमेश्वरको मन्दिरभित्र पस्नु भयो र मन्दिरभित्र बेच्ने र किन्नेहरू सबैलाई धपाउनु भयो अनि सराफीहरूका टेबलहरू र ढुकुर बेच्नेहरूका पीराहरू पल्टाइदिनु भयो र तिनीहरूलाई भन्नुभयो, यो लेखिएको छ मेरो घर प्रार्थनाको घर भनिनेछ तर तिमीहरूले यसलाई डाकुहरूको ओडार बनाएका छन्। 14 अनि मन्दिरमा अन्धा र लङ्गडाहरू उहाँका आए अनि उहाँले तिनीहरूलाई निको पार्नु भयो। अनि जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएको अचम्मका कामहरू देखे र नानीहरूलाई मन्दिरमा कराइरहेका र दाउदका पुत्रलाई होसन्ना भनिरहेका देखे तब तिनीहरू क्रोधित भए अनि उहाँलाई भने, यिनीहरूले के भनिरहेका छन् सुन्दैछौ? अनि येशूले तिनीहरूलाई भन्नुभयो, ज्यू सुन्दैछु, बालकहरू र दुध पिउने बच्चाहरूको मुखबाट तपाईँले प्रशंसा सिद्ध गराउनु भएको छ भन्ने कुरा के तिमीहरूले कहिले पढेको छैन? 17 अनि तिनीहरूलाई छोडेर उहाँ सहरदेखि बाहिर बेथानीमा जानुभयो र त्यहीँ बास बस्नुभयो लाजरस मरियम र मार्थासँग। यरुसलेममा उहाँलाई ठाउँ छैन बस्नलाई, त्यहाँ बस्न पनि चाहनु भएन। हामी यहाँ के पढ्छौँ भने यरुसलेममा एकातिर जय जयकार होसन्ना भनिरहँदा पनि आत्मिक अवस्था खतम थियो। मन्दिरभित्र पस्न साथ यो थाहा हुन्थ्यो, त्यहाँ चाहिँ बेच्ने किन्नलाई मान्छेलाई फुर्सद थियो, त्यहाँ चाहिँ उनीहरूले चाहिँ परमेश्वरको प्रार्थना गर्ने भवनमा उहाँलाई आदर गर्ने ठाउँमा चाहिँ उनीहरू नाफा नोक्सानी गर्दै थियो। हामीलाई कति नाफा भयो कति नोक्सानी भयो पैसा गरेर बसिरहेको थियो उनीहरू। अनि यो जुन पैसा साट्नेहरू हुन्छ, किनभने भेटी चढाउनलाई उनीहरू पैसा साट्न आउँथ्यो, अनि साट्ने साट्दाखेरि उनीहरूले चाहिँ अलिकति कमिसन लिन्थे क्या, अनि यही कमिसन खाएर बसिरहनेहरूलाई चाहिँ उहाँले धपाइदिनुहुन्छ अनि उनीहरूको टेबलहरू पल्टाइदिनुहुन्छ। त्यसैले यसबाट हामीले के सिक्नुपर्छ भने जब हामी जुट्छौँ, हामी जब परमेश्वरको आराधना गर्न जुट्छौँ, मण्डली परमेश्वरको मन्दिर हो भने यो भवनलाई भनेको होइन विश्वासीहरू नै, हामी एकदम होसियार हुनुपर्छ। परमेश्वरले चाहनुभएकै कुराहरू गरिरहेछ कि छैन हामी जब जुटिरहेछौँ, कि हामी चाहिँ परमेश्वरलाई मन नपर्ने खालको कामहरू गरिरहेछौँ कि, कति कुराहरू चाहिँ आफैमा नराम्रो कुरा हुँदैनन् के, जस्तै कि केही कुरा बेच्न नराम्रो होइन, आफ्नो उत्पादन भयो बेच्न होइन, अहिलेसम्म त कहिले समस्या भएको छैन तर अगाडिबाट भनेर, तर मानौ ओहो त्यहाँ मण्डलीमा त एकैचोटि 40-50 जनालाई मेरो उत्पादन भएको बेच्नुहुन्थ्यो, त्यहाँ गएर बेच्नु पर्ला अनि यहाँ आएर भनौँ न त्यहाँ उमा बेचेर तपाईँ लिनुहुन्छ अलिकति भन्दै एउटा कुनै हाम्रो उत्पादन बेच्नु कस्तो हुन्छ होला? त्यो चाहिँ परमेश्वरलाई मनपर्ने कुरा होइन, बाहिर गएर गर्न सकिन्छ, त्यो केही नराम्रो कुरा होइन, तर प्रार्थना गर्ने ठाउँमा परमेश्वर आराधना गर्ने जहाँ हाम्रो केन्द्रबिन्दु नै अर्कै विषय हो, प्रभु येशु ख्रिस्टको महान मुक्ति, उहाँलाई आदर गर्नुपर्ने ठाउँमा चाहिँ त्यो चिज चाहिँ फेरि भेटिक हुन जान्छ, जुन चाहिँ बाहिर चाहिँ ठिकै हुन्थ्यो पसलमा। अथवा भनौँ न मेरो नङ पनि ठुलो हुँदैछ, नङ काट्नु पर्ला, प्रचारकले कति लामो प्रचार गरे होला, यहाँ पछाडि बस्दै कसैले पनि देख्दैन, नङ काट्न थाले कस्तो हुन्छ, समय पनि जोगिने है, यस्तो घडी हेर्दैछ। यस्तो कुराहरू एकदम होसियार हुनुपर्छ है। हामी जब जुट्छौँ नि कुनै चिजमा अरूको हाम्रो ध्यान दिनुहुन्न, हामी एउटा कारणले आएको हौ यहाँ, हामी आएको चाहिँ हाम्रा महान परमेश्वर र मुक्तिदातालाई आराधना गर्न। त्यसले कति बिर्सिन सजिलो छ कि हामी मान्छे अरू चिजमा हाम्रो ध्यान जानु होइन, जब हामी जुट्दै के को लागि हामी जुटेको एकदम हामी होसियार हौ। अनि एउटा चाखलाग्दो कुरा, त्यो इजरायलको अगुवाहरू भन्दा त त्यो साना नानीहरू नै प्रभुप्रति अलि संवेदनशील भए जस्तो छ, कम्तीमा होसन्ना मुखले भए पनि भन्दैछ है। अगुवाहरूले चाहिँ भन्न नदियो यिनीहरूलाई, उनीहरूलाई थाहा थियो कि यो त मसीहलाई भनिने कुरा हो भनेर थाहा थियो, तैपनि उनीहरूले इन्कार गरे। त्यसपछि चाहिँ अब एउटा नेभाराको रुखलाई प्रभु येशूले श्राप्नु भएको घटना छ, अनि यो पनि एकदम चाखलाग्दो छ, यहाँ पढ्नेछौँ 21:18-22 हामी पढौँ। अब एका बिहानै सहरतिर फेरि यरुसलेमतिर फर्किँदै हुनुहुन्छ बेथनीबाट, याद गर्नुहोस् अन्तिम हप्ता चाहिँ उहाँ दिनहुँ नै यरुसलेम बेथनी ओहोरदोहोर गर्नुहुन्छ, सिकाएको सिकाए उहाँलाई थाहा छ अब मलाई क्रुसमा टाँग्नेछ, तर अन्तिम घडीसम्म पनि उहाँले चेतावनी दिन छोड्नुहुन्न, मुक्ति खोजिरहेकालाई बचाउन छाड्नुहुन्न, कति दयालु हुनुहुन्छ। पढ्दै जाउँ 18 पद। अब एका बिहानै सहरतिर फर्कदै गर्नुहुँदा यरुसलेमतिर जाँदै हुनुहुन्छ, उहाँ भोकाउनु भयो। 19 पद। अनि बाटोको किनारमा एउटा नेभाराको रुख देखेर उहाँ त्यसको छेउमा आउनुभयो, अनि त्यसमा पातहरू बाहेक केही पाउनु भएन, र त्यसलाई भन्नुभयो अबदेखि उसो तमा कहिले फल नलागोस्। अनि तुरुन्तै त्यो नेभारको रुख ओइली गयो, बोल्न मात्र भएको थियो रुख त ओइलिहाल्छ, पातै पात तन्नै थियो। अबदेखि उसो तमा कहिले फल नलागोस् भनेर प्रभुले श्राप दिने बित्तिकै तुरुन्तै ओइलाउँछ, चेलाहरू जिल पर्छन्। 20 पद। अनि यो कुरा देखेर चेलाहरू यसो भन्दै छक्कै परे, यो नेभारको रुख कति छिटो ओइल्यो हँ। 21 पद। येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूसँग विश्वास छ र शङ्का चाहिँ गर्दैनौ भने यो नेभारको रुखलाई जे गरियो त्यो मात्र तिमीहरूले गर्ने छैनौ, तर यस पहाडलाई पनि तहट समुद्रभित्र फाली भनी तिमीहरूले भन्यो भने सो हुनेछ, अनि विश्वास गरेर जे सुखी कुरा पनि तिमीहरूले प्रार्थनामा मागोला ती सबै तिमीहरूले पाउनेछौ। यो नेभारको रुखको विषयमा चाहिँ हामीलाई के जान्यो भने यसको अर्थ बुझ्न सजिलो हुन्छ भने यो समय चाहिँ नेभारा फल्ने समय चाहिँ थिएन। मर्कुस 11 लेखिएको छ, त्यो पल्टाउँदा मर्कुस 11। नेभारा चाहिँ इजरायलमा प्रशस्त हुने एउटा बोट हो, अनि यसको फल्ने टाइमको बारेमा मर्कुस 11:13 हामी हेऱ्यौँ भने यहाँ पढ्छौँ, मर्कुस 11:13 बेथानीबाट निस्किनु भएपछि उहाँ भोकाएर आउँदै हुनुहुन्छ, 13 पदमा अनि टाढामा पातै पात भएको एउटा नेभारको रुख देखेर त्यसमा केही पाउँछु कि भनी उहाँ जानुभयो, र त्यसनिर आउनु भएपछि उहाँले पात बाहेक अरू केही पाउनु भएन किनकि नेभाराहरूको फल्ने समय थिएन। अनि येशूले जवाब दिएर त्यसलाई भन्नुभयो, अबदेखि उसो कहिले पनि कसैले तेरो फल नखाओस्। अनि उहाँका चेलाहरूले त्यो सुने, अझ पनि बुझ्न गाह्रो छ। अब एउटा कुरा बुझेपछि तपाईँलाई सहिलो हुन्छ, यो रुखको बारेमा के जान्न आवश्यक छ भने नेभाराको रुखको पातहरू जब आउँछ नि फल पनि त्यही बेला लाग्दो रहेछ, यसको रहस्य नि थियो। यो विशेष यो रुखको चरित्र नै के छ भने पात देख्यो भने त्यहाँ पक्कै पनि फल हुनुपर्ने हो, तर अलि अनौठो छ यो रुख चाहिँ, किनभने समयभन्दा अगाडि नै पात लागेछ, नेभाराको फल्ने समय नै थिएन, भनेपछि पात लाग्ने समय पनि थिएन, खँगै हुनुपर्ने, पात देख्यो टाढाबाट, ओहो फल हुनुपर्ने, नजिक जाँदा त यसो बुढी किसो दाँत भने जस्तो छैन, त्यहाँ फल खान आएको त छैन, अनि प्रभु येशूले यसलाई श्राप दिन्छ। याद गर्नुहोस् फेरि, प्रभु येशू चाहिँ एकदम झडङ्ग रिसाएर श्रापेको होइन, अविश्वासीहरूले उहाँलाई यस्तो आरोप लाउँछ यो खण्डमा, त्यो होइन, उहाँले यसलाई श्राप दिनुको एउटा कारण छ, यसको चाहिँ एउटा यो चित्रण हो, सब त्यसरी राखिएको छ कि बाइबलको यो खण्ड एउटा चित्रण हो, यस एउटा कुरा सिकाउनको लागि उहाँले चाहिँ यो काम गर्नुभएको छ। त्यो के भने, यो चाहिँ फल छ जस्तो देखिने तर फल नभएको रुख पर्यो, पात लागेछ त्यसैले यसो फल त हुनुपर्ने तर धोका दियो, फल छैन है। ठ्याक्कै यहुदीहरूको चित्रण होइन, यहुदीहरू चाहिँ जसले प्रभु येशूलाई इन्कार गरे कस्ता थिए, यसो बाहिरबाट हेर्दाखेरि एकदम धर्मी देखिन्थे है, उनीहरूको हातमा चाहिँ होइन त्यो फ्यालेक्टरीहरू भनेको लाउँथे, पदहरू बाइबलको पद लेखेर उनीहरूले यहाँ बाँध्थे, उनीहरूले है यस्तो चलन थियो कि यो फरिसीहरूको, अनि उनीहरू चाहिँ उनीहरूको झुम्का हुन्थ्यो होइन, गन्तीको पुस्तकमा चाहिँ त्यहाँ बोर्डरमा चाहिँ निलो रङ लाउनु पर्छ भनेको थियो होइन, त्यो हामीले अध्ययन गरेको छ, अनि चौडा चौडा बनाउँथे है, होइन उनीहरूले त्यो हामी धर्मी छौँ भनेर देखाउनलाई, फरिसीहरू शास्त्रीहरू अनि उनीहरूको चेला सबै यो यहुदीहरू, उनीहरू चाहिँ के थियो भने एकदम देखावटी धर्ममा लागिरहेका थिए, अनि हेर्दाखेरि उनीहरू धर्मी जस्तो देखिन्थ्यो बाहिरबाट, जसलाई चाहिँ पछि आज त्यहाँ भेट्छौँ मत्ती 22 र 23 अध्यायमा चाहिँ उनीहरूलाई धिक्कार छ भनेर उहाँले चाहिँ एक पछि अर्को उनीहरूको कपटीपन चाहिँ प्रकट गर्न थाल्नुहुन्छ। त्यसैले यो कपटको चित्र न, पात तर्ने छ फल हुनुपर्ने, यसो नजिक गयो फल छैन। यो चाहिँ के को चित्र न हो भने, प्रभु येशू जब गधामा चढेर आउनुभयो, होसन्ना होसन्ना, कस्तो राम्रो सुनेको है, बाप्रे प्रभु येशूलाई त अब त स्वागत गर्ला जस्तो, इजरायलले उहाँलाई राजा नै बनाउला जस्तो छ, तर होइन, त्यो सब खोक्रो थियो, त्यो स्वागत अनि त्यो उहाँलाई गरेको जय जयकारहरू सब बाहिरी मात्र थियो, राजालाई स्वागत गरे जस्तो थियो, यहाँसम्म कि होइन यहोन्ना 1:11 त सच्याउनु पर्ने जस्तो देखिन्थ्यो कि, उहाँ आफ्नै कहाँ आउनुभयो अनि उहाँका आफ्नैले उहाँलाई ग्रहण गर्यो भनेर लेख्नुपर्ने जस्तो थियो, तर होइन, यहोन्ना 1:11 साँचो भनेको छ, उहाँ आफ्नै कहाँ यहुदीहरूको आउनुभयो अनि उहाँका आफ्नैले उहाँलाई ग्रहण गरेन। कस्तो भने, त्यो रुख टाढाबाट हेर्दा चाहिँ जम्म पात देखेले, नेभारको रुख पात छ भने फल छ, टाढाबाट देखियो तर नजिकबाट हेर्दाखेरि चाहिँ फल थिएन, बुझ्ने भने चाहिँ यहुदीहरूको जीवन त्यस्तो थियो भने अब विचार गरौँ, तपाईँको नि मेरो नि, तपाईँलाई छ नि, तपाईँ विश्वासी हुँ भन्नुहुन्छ होला, मैले यति वर्ष भयो विश्वास गरेँ भन्नुहुन्छ होला, इत्यादि इत्यादि, अनि तपाईँलाई टाढाबाट हेर्दा चाहिँ सायद तपाईँ एउटा राम्रो विश्वासी देखिनुहुन्छ, सब बाहिरी कुराहरू सब गरिरहनु भएको छ, जस्तो कि तपाईँ हप्तै पिच्छे सङ्गति आउनुहुन्छ होइन, अनि तपाईँ भेटीको सङ्कलनमा केही राख्नुहुन्छ होइन, अनि प्रभुलाई पछ्याए जस्तो देखिन्छ होइन, भजन पनि गाउनुहुन्छ, सबैजना प्रार्थनामा झुक्दा तपाईँ पनि झुक्नुहुन्छ, आमेन पनि भन्नुहुन्छ, तर तपाईँलाई अलिक नजिकबाट हेर्दाखेरि चाहिँ कस्तो देखिन्छ होला, प्रभुले बाहिर हेर्नुहुन्छ, जहिले पनि याद गर्नुहोस्, प्रभुले हृदय भित्र हेर्नुहुन्छ, प्रभुले मानिसले जस्तो हेर्नुहुन्न, पहिलो समय स्वरको साथ तर हृदय हेर्नुहुन्छ। अब हामी चाहिँ के पाउँछौँ भने, यरुसलेममा उहाँ भित्र आउनुभएको छ, अब उहाँलाई चाहिँ चुनौती दिन थाल्छन् उहाँको शत्रुहरूले, तीन समूह छन्, हेरोदियहरू, फरिसीहरू, सदुकीहरू, यो तिनै समूह चाहिँ एक पछि अर्को आएर चाहिँ उहाँलाई चाहिँ प्रश्न, उहाँलाई फसाउन, उहाँको कुरालाई चाहिँ काट्न, उहाँलाई कहाँ दोष लाउन चाहिरहेका छन्। अनि यहाँ 21:23 हेरौँ त हामी, मत्ती 21:23 यहाँ यसरी सुरु गर्छौ, अनि उहाँ मन्दिरभित्र आउनु भएपछि उहाँले सिकाइरहनु भएको बेलामा मुख्य पुजारीहरू र जनताका बुढा प्रधानहरूले उहाँका आएर भने, कुन अधिकारले तिमी यी कुराहरू गर्दछौ र कसले तिमीलाई यो अधिकार दियो? अधिकारको कुरा गर्छ उनीहरू. अब प्रभु येशु सिपालु हुनुहुन्छ, उहाँ चाहिँ उल्टो प्रश्न गर्नुहुन्छ. यस्ताहरूलाई यसरी नै प्रश्न गर्नुपर्छ कि. अनि येशुले जवाब दिएर तिनीहरूलाई भन्नु, म पनि तिमीहरूलाई एउटा कुरा सोध्नेछु, त्यो चाहिँ तिमीहरूले मलाई बतायो भने यी कुराहरू म कुन अधिकारले गर्दछु, सो म पनि तिमीहरूलाई त्यसरी नै बताइदिनेछु. ठिक छ ल, बराबर भयो, बराबर. अब कम्पिटिसन सुरु हुन्छ. 25 पद, प्रभुले पो प्रश्न सोध्नुहुन्छ, योहन्नाको बप्तिस्मा यो कहाँबाटको थियो, स्वर्गको बाटो कि मानिसहरू बाटोको? उनीहरूलाई नराम्रै समस्या पर्यो यो प्रश्नले. अब बप्तिस्मा दिने योहन्ना चाहिँ परमेश्वरले पठाएको हो भन्यो भने त्यसो मलाई किन विश्वास नगरेको भन्छ? अब बप्तिस्मा दिने योहन्ना यो चाहिँ परमेश्वरले पठाएको होइन भने सबै भिडले बप्तिस्मा दिने योहन्नालाई त अगमवक्ता मानेछ, उल्टो हामीलाई ढुङ्गाले हानेर मार्छ, नबोल्नु बेस. त्यसैले 25 पद, योहन्नाको अनि उनीहरूले यसो भन्दै आपसमा तर्क गर्न लागे, हामीले स्वर्गको बाटो भन्यो भने यसले हामीलाई तब किन तिमीहरूले उनलाई विश्वास गरेनौ भनिहाल्नेछ. तर हामीहरूले मानिसहरूबाट भन्यो भने हामीलाई भिडको डर छ, किनकि सबैले योहन्नालाई भविष्यवक्ता भनी मान्दछन्। उनीहरूले जवाब दिएर आउँछन्। अब हेर्नुहोस् है 27 पद, अनि तिनीहरूले येशूलाई जवाब दिए भने हामीलाई थाहा छैन, थाहा छैन. सत्यलाई मुखामुख गर्न नसक्ने मान्छेहरू यस्ता हुन्छ. अनि उहाँले तिनीहरूलाई भन्नुभयो, म पनि यी कुराहरू कुन अधिकारले गर्दछु तिमीहरूलाई बताउँदिन, किन अगाडि भन्नुभयो तिमीहरूले बताऊ भने मात्रै बताउँछ. अनि उनीहरूले केही भन्नु पाएन, उनीहरूलाई बताएर पनि काम छैन. जसलाई सत्य बुझ्ने मन छैन उसलाई त्यहाँ राखेर दिन रात बताइराख्नु के काम, समयको बर्बादी मात्र. प्रभुले पनि गर्नु भएन त्यस्तो. सिकौँ हामी पनि, सिकौँ हामी मान्छेहरूसँग भेट्दा सुषमा सुनाउँदा एकदम बुद्धिमानी हौ. त्यसपछि प्रभु येशूले दुई छोराको दृष्टान्त भन्नुहुन्छ 28 पद, तर तिमीहरू के सोच्दछौ, यही कुरालाई जोड्दै जानुहुन्छ. एकजना मानिसका दुईजना छोराहरू थिए, अनि पहिलो कहाँ गएर तिनले भने, छोरा जाऊ आज मेरो दाखबारीमा काम गर. अनि त्यसले जवाब दिएर भने, म जान चाहदिन. तर पछिबाट त्यो पछुताएर गयो. तब दोस्रो कहाँ आएर तिनले त्यसै भने, अनि त्यसले जवाब दिएर भन्यो, म जान्छु हजुर, तर गएन. यी दुईमा कुन चाहिँले बाबुको इच्छा पालन गर्यो? तिनीहरूले उहाँलाई भने, पहिलोले. अब प्रभु येशूले शिक्षा चाहिँ उनीहरूतर्फ पाक्नुहुन्छ र येशूले तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, महसुल उठाउनेहरू र वेश्याहरू तिमीहरूभन्दा पहिले परमेश्वरको राज्यभित्र जान्छन्, किनभने योहन्ना तिमीहरूका धार्मिकताको मार्गमा आए र तिमीहरूले उनलाई विश्वास गरेनौ फरिसीहरू, तर महसुल उठाउनेहरू र वेश्याहरूले चाहिँ उनलाई विश्वास गरे, अनि उनीहरूले बप्तिस्मा लिएका थिए पश्चातापको, अनि तिमीहरूले यो देखेर पनि उनलाई विश्वास गर्नलाई पछिबाट पछुतो गरेन हो. मुखले चाहिँ हुन्छ हुन्छ भन्ने, तर नै भन्ने, कस्तो थियो उनीहरू. बरु जो चाहिँ पहिला खतम थिए देशीय र महसुल उठाउनेहरू, उनीहरूले पश्चाताप गरे र उनीहरू चाहिँ स्वर्ग राज्यभित्र जान्छन्. पश्चाताप गर, सन्देश उहाँले छोड्नै भएको छैन अन्तिमसम्म पनि. अर्को दृष्टान्त भन्न थाल्नुहुन्छ 33 पद, यो सुनेर त एकदम रिस उठ्छ उनीहरूलाई. हेर्नुहोस् है 33 पद, अर्को दृष्टान्त सुन, कुनै एकजना घरका मालिक थिए जसले एउटा दाखबारी लगाए र त्यसको वरिपरि बार हाले, अनि त्यसमा एउटा दाख पेल्ने कोल पनि खने, अनि एउटा मचान थापे, अनि किसानहरूलाई त्यो ठेक्कामा दिएर तिनी चाहिँ टाढो देशमा गए. आफ्नो कुरा गर्दै हुनुहुन्छ है दशवागमन को बीचको समय. अनि जब फलको समय नजिक आयो, तब तिनले आफ्ना दासहरूलाई ती किसानहरूका त्यसका फल लिन पठाए, अनि ती किसानहरूले उनका दासहरूलाई पक्रेर एउटालाई पिटे, अर्कोलाई मारे र अर्कोलाई ढुङ्गाले हाने. यो चाहिँ परमेश्वरले इजरायललाई पठाउनु भएको एउटा भविष्यवक्ता पछि अर्को भविष्यवक्ताको कुरा हो. भविष्यवक्ताहरूलाई बाँकी राखेनन् इजरायलमा. 36 पद, फेरि तिनले पहिलाको भन्दा अरू बेसी अरू दासहरू पठाए, अझ अगमवक्ताहरू पठाउँदैछन्, अनि तिनीहरूले उनीहरूलाई पनि त्यस्तै गरे. तर अन्तमा तिनीहरूले मेरा छोरालाई त आदर गर्छन् नै भन्दै तिनले आफ्नै छोरालाई अर्थात् परमेश्वरले आफ्नै पुत्र येशूलाई पठाउनु भएको कुरा तिनीहरू कहाँ पठाए, दाखबारी भनी इजरायल. तब जब किसानहरूले त्यस छोरालाई देखे, तब तिनीहरूले आपसमा कुरा गरे, हकवाला यही हो, आऊ यसलाई मारौं र यसको हकको सम्पत्ति हडप गरौं. अनि तिनीहरूले उनलाई पक्रे, दाखबारीबाट बाहिर फालिदिए यरुसलेमको सहर बाहिर, अनि मारे. उहाँको क्रुसको मृत्यु कुरा गर्दै हुन्छ. यसकारण 40 पद जब त्यस दाख बारीका मालिक आउलान् तब तिनले ती किसानहरूलाई के गर्लान् त उनीहरूले ठिक जवाब दिन्छन् तिनीहरूले उहाँलाई भने तिनले ती दुष्ट मानिसहरूलाई नराम्रो किसिमले नष्ट गर्नेछन् र आफ्नो दाखबारीहरू चाहिँ अरू नै किसानहरूलाई ठेकामा दिनेछन् जसले फलका समयहरूमा तिनलाई फल बुझाउनेछन् अब चाहिँ सत्तै फर्काएर तिमीहरू नै हो यो भन्दछ 42 पद येशूले तिमीहरूलाई भन्नुभयो के तिमीहरूले पवित्र शास्त्र कहिले पढेनौ जुन ढुङ्गा डकर्मीहरू भनेपछि यो त अगुवाहरू हो है इजरायलका अगुवाहरूले रद्द गरे प्रभु येशूलाई क्रुसमा टाँग्ने कुरा त्यही नै कुनाको शिर भयो उहाँ क्रुसबाट मरेर बौरी उठ्नु भएको कुरा है हुने कुरा यो प्रभुबाट भएको हो अनि हाम्रो दृष्टिमा यो अद्भुत छ पत्रुसले छ नि पेन्टेकोस्टको दिनमा प्रचार गर्दा यही पद प्रयोग गर्छ उहाँ बौरी उठ्नु भएको छ भन्ने कुरालाई जसलाई डकर्मीहरू तिमीहरूले रद्द गर्यो प्रभुले शिर बनाउनु भएको छ भनेर है 43 पद अब हेर्नुहोस् यसै कारण यो दृष्टान्तको अर्थ बताउनुहोस् म तिमीहरूलाई भन्दछु परमेश्वरको राज्य तिमीहरूबाट लगिनेछ जस्तो कि त्यो दाखबारी पनि त्यो किसानहरूबाट लगिएर अरूलाई दिनेछ भन्दैछ नि परमेश्वरले प्रभुले भन्नुहुन्छ परमेश्वरको राज्य तिमीहरूबाट लगिनेछ भनेको ख्रिस्टलाई इन्कार गर्ने त्यो बेलाको यहुदी पुर्खा यहुदी पुस्ता है त्यो बेलाको पुस्ता र यस्तो जातिलाई दिइरहेछ यो चाहिँ भविष्यमा हुने इजरायलीहरू नै हो को पुस्ता जसले चाहिँ प्रभुको नाममा आउने धन्य हुन् भनेर साँच्चै नै भन्नेछन् उनीहरूलाई दिइनेछ जसले त्यसका फल फलाउँछ 44 पद अनि जो यस ढुङ्गामाथि उहाँ आफ्नै कुरा गरिदिनुहुन्छ खस्ला त्यो टुक्रा टुक्रा हुनेछ तर जसमाथि यो ढुङ्गा खस्ला त्यसले त्यसलाई धुलो पिठो पारिनेछ यो चाहिँ न्यायको कुरा गरिदिनुहुन्छ अब यो स्पष्टै बुझेछ हेर्नुहोस् है यो पुजारीहरूले 45 पद अनि जब मुख्य पुजारीहरू र फरिसीहरूले उहाँका दृष्टान्तहरू सुने तब उहाँले तिनीहरूकै विषयमा कुरा गर्नुभएको रहेछ भने तिनीहरूले थाहा पाए मार्नै चाहे उनीहरू घृणा र उनीहरू हत्याले भरिएका छन् तर मार्न सकेन समय भएको छैन एक दिन पनि अगाडि गर्नु हुँदैन परमेश्वरको यो पात्रमा छ नि कसैले पनि अदल बदल गर्न सक्दैन तर उहाँलाई पक्रन खोज्दा तिनीहरू भिडहरूसँग डरा किनकि उनीहरूले उहाँलाई भविष्यवक्ता भनी मानेका थिए यसरी थुप्रै दृष्टान्तहरूबाट उहाँले सिकाउँदै हुनुहुन्छ है अनि त्यो हेरोदी फेरोसिस सदकीहरूको बेला यहाँ पालो आउन लागिरहेछ यहाँ है अनि हामीले चाहिँ त्यसैले विचार गर्नुपर्ने है प्रभु येशूको अधिकारलाई प्रश्न गरेका थिए कुन चाहिँ अधिकारबाट गरे त्यसैले चाहिँ तपाईँ र मैले उहाँको अधिकारलाई राम्रोसँग चिन्नुपर्छ प्रभु येशूलाई राम्ररी हामीले चिनेनौँ भने खालि सतही रूपमा मात्र मुखमा मात्र भयो भने छ नि उहाँलाई अनादर गर्न पुग्दो रहेछ यो जहिले पनि सत्य क्रिस्चियन भन्नेहरू नै अनादर गर्न पुग्छ उहाँलाई नचिनेकोलाई अनि उहाँको अधिकार महसुस गरेर चाहिँ उहाँको अधीनमा हामी रहनुपर्छ अनि जो जो चाहिँ हामी त योग्य छौँ भन्नेहरू वास्तवमा उनीहरू योग्य नै थिएन त्यो दुईटा छोराको दृष्टान्त छ नि म गर्छु भन्नेहरू अनि यो जुन अन्तिम दृष्टान्त जुन दाखबारी किसानहरूले जुन कस्तो अपराध गरेको कुराको चित्रण स्वरूप अनि वास्तविक रूपमा चाहिँ जुन यहुदीहरूले उहाँलाई इन्कार गरे नि त्यो त ठुलो अपराध थियो है अनि हामीलाई यो त कल्पना गर्नु पनि गाह्रो होला है मुक्तिदाता उनीहरूलाई नै बचाउन आइरहनु भएको छ अनि उहाँलाई नै मार्नेछ उहाँकै निम्ति उहाँ आउनुहुन्छ उहाँलाई नै इन्कार गर्छ एउटा भनाइ छ क्या अङ्ग्रेजीमा खाने हातलाई चाहिँ लात्तीले हिर्काउनु जस्तो क्या जसले खुवाउन आइरहेछ उसलाई नै लात्तीले हिर्काइरहेछ अनि कहीँ पनि छ नि उनीहरूको कुरालाई एकछिन छोड हाम्रो विषयमा फेरि सोच आज पनि कैयौँ कैयौँ मानिसहरू उनीहरू जान जानी नै परमेश्वरको पुत्रले उहाँको लागि आफ्नो प्राण दिनुभयो उहाँ मर्नुभयो तपाईँको पापको लागि उहाँ बढेर उठ्नुभएको छ तपाईँलाई सबैमा पापको क्षमा दिनुहुन्छ केवल तपाईँ आफ्नो पापबाट फर्केर विश्वास गर्नुहोस् भन्दाखेरि गर्छ गर्छ अनि त्यसपछि चाहिँ कतिचोटि सुनेर पनि उनीहरू इन्कारै गर्छ त्यो बच्चा मलाई लाग्छ है अनि उनीहरूलाई तै पनि प्रभुले चाहिँ कतिसम्म पर्खनुहुन्छ है अनि त्यसैले युदीहरूले इन्कार गरेको त्यो बेलामा थिएन, अहिले यो त सब घटना भइसक्यो। उहाँ मरेर बौरीपट्टि उठिसक्नु भयो। विश्वास गर्नेहरूले आफ्नै मुखले भन्दैछ, मेरो जीवन यस्तो थियो, प्रभुले यस्तो बनाउनु भयो। विश्वास गर्नुहोस् भन्दाखेरि गर्नुहोला नि, एकदिन यो त प्रभुलाई इन्कार गरेको सब बहाना हो। यसपछि चाहिँ विवाह भोजको दृष्टान्त त्यहाँसम्म चाहिँ एकचोटि बिस्तारै हेरिहाल्छ है। अनि यो चाहिँ सरस्वतीमा पढिदिन्छु, अनि छोटकरीमा एक दुईवटा शब्द भनेर हाम्रो पहिलो क्लास यहाँ एन्ड गर्नेछौँ है। 22 अध्याय। अनि यसले जवाब दिएर फेरि दृष्टान्तद्वारा यसो भन्दै तिनीहरूसित बोल्नुभयो, स्वर्गको राज्य चाहिँ कुनै एउटा राजा जस्तो हो, जसले आफ्ना छोराका लागि विवाहको भोज तयार गरे, अनि आफ्ना दासहरूलाई विवाहको भोजमा निम्तो गरिएकाहरूलाई बोलाउन पठाए, तर तिनीहरूले आउने इच्छा गरेन। पैसा तिर्नु पर्थेन त्यो भोजमा आउनु, के पनि तिर्नु, आउने खाने हो, तर आउने मन गर्दैन। अनि यो चाहिँ सब सुसमाचार प्रचार गरिँदा विश्वास नगरेको, प्रभु येशू मसीह आउनु हुँदाखेरि विश्वास नगरेको कुरा हो। फेरि पनि तिनले अरू दासहरूलाई यसो भनेर पठाए, ती निम्तो गरेकाहरूलाई भन, हेर मैले मेरो भोज तयार गरेको छु, मेरो गोरु र मोटा मोटा पशुहरू मारेको छन्, अनि सबै कुराहरू तयार छन्, विवाहको भोजमा आऊ। तर तिनीहरूले त्यस कुरालाई हल्का ठाने, आफ्नो बाटो लागे, एउटा आफ्नो खेततिर, आफ्नो व्यापारतिर, अनि बाँकी रहेकाहरूले चाहिँ तिनका दासहरूलाई पक्रेर बेइज्जत गरेर मारे। तर जब राजाले यो कुरा सुने तब तिनी क्रोधित भए, अनि आफ्ना फौजहरू पठाए र तिनले ती हतियारहरूलाई नष्ट गरे, अनि तिनीहरूको सहर जलाइदिए। अनि तिनले आफ्ना दासहरूलाई भने, विवाहको भोज चाहिँ तयार छ, तर ती निम्त्याएकाहरू योग्य भएनन्, यसकारण तिमीहरू मूल सडकहरूका चौबाटहरूतिर जाऊ र जतिलाई भेट्टाउँछौ त्यतिलाई विवाहमा निम्त गर। अनि ती दासहरू मूल सडकहरूमा गए, अनि तिनीहरूले जतिलाई भेट्टाए ती सबैलाई, असल खराब दुवैलाई भेला गरे, अनि विवाहको भोज पाहुनाहरूले भरियो है। अनि जब राजा पाहुनाहरूलाई हेर्न भित्र आए, तब तिनले त्यहाँ विवाहको वस्त्र नलगाएको एकजना मानिसलाई देखे, अनि तिनले त्यसलाई भने, साथी, विवाहको वस्त्र नपहिरिकन तिमी कसरी यहाँभित्र आयो? विवाहको भोजमा वस्त्र चाहिँ त्यतिकै दिन्थ्यो कि, सिद्धिमा दिन्थ्यो उसले होइन, लगाउनुहोस् भनेर होइन, तर उसले त त्यो पनि मानेनछ, त्यतिकै गएछ, भइहाल्छ नि मेरो लुगा भनेर, आफ्नै धार्मिकतामा भरोसा गर्ने मान्छेको चित्र न। तब राजाले सेवकहरूलाई भने, त्यसका हात खुट्टा बाँधेर त्यसलाई लैजाएर बाहिरपट्टिको अन्धकारभित्र फालिदियो, जहाँ रुवावासी र दारा किटाई हुनेछन्, किनभने बोलाइएकाहरू धेरै छन् तर सुनिएकाहरू थोरै छन्। त्यसैले ख्रिस्टलाई इन्कार गर्नेहरूको विनाश हुनेछ भन्ने दृष्टान्त हो यो। अनि यी सब दृष्टान्तहरूबाट प्रभु येशूले के गरिदिनुहुन्छ भने, उहाँको शत्रुहरूलाई सब प्रकट गरिदिनुहुन्छ कि, दायाँ बायाँ देखाउँदै हुनुहुन्छ सब शत्रुहरू। अनि प्रभु येशूले चाहिँ यो गर्दाखेरि शत्रुहरूले धरी बुझ्छन् है हाम्रो कुरा गरेको, मसीहलाई इन्कार गर्नु भयानक डरलाग्दो कुरा। आज चाहिँ सन्देश छ, प्रभु येशू ख्रिस्टमाथि विश्वास गर्नुहोस् र तपाईँले मुक्ति पाउनुहुनेछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो। उहाँमाथि के गर्नुपर्छ? विश्वास गर्ने, अरू केही पनि होइन, विश्वास गर्ने, कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्।